السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور یہ پروگرام آپ یہاں واشنگٹن سے براہ راست سن رہے ہیں میڈیم ویوز 972 کلوہرٹز پہ. پروگرام ہے جہاں رنگ. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ گل رخ. آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے ان میں سب سے پہلے گزشتہ روز سیون شریف میں انتہائی ہلاکت خیز حملہ، اس میں جو ہلاک ہونے والوں کی تعداد ہے اس میں اضافہ رپورٹ ہو رہا ہے، اور دوسری جانب آپ دیکھتے ہیں کہ میڈیا کے اوپر اور سوشل میڈیا کے اوپر بالخصوص فوجی اور سول دونوں طرح کی قیادت کے اوپر سخت تنقید ہو رہی ہے نیشنل ایکشن پلان کو اس کو اسپرٹ کے مطابق اس پہ عمل درآمد نہ کرنے کے سبب. اس پہ ہم گفتگو کریں گے کہ جب سے یہ نیشنل ایکشن پلان بنا ہے اس پلان کے تحت کتنی گرفتاریاں ہوئیں، کتنے افراد کو سزا دی جا سکی، اور خاص طور پہ جو ایکسٹریمزم یا انتہا پسندی کا نام لیا جاتا تھا کہ دہشت گردوں سے ہٹ کے ان کو بھی ٹریس کیا جائے گا، اس میں کہاں تک کامیابی حاصل ہوئیں. پروگرام کا ہمارا دوسرا حصہ یہ حالیہ دہشت گردی کی لہر پاکستان اور افغانستان دونوں ملکوں کے تعلقات کو مزید کشیدہ بنا رہی ہے. تورخم بارڈر، اس کے اوپر جو ہے بندشیں یا اس کو بند کر دیا گیا ہے عارضی طور پہ یا غیر معینہ مدت کے لیے، اس کے کیا امپیکٹ ہو رہا ہے. دوسری جانب کل جو اطلاعات آ رہی تھی کہ پاکستان کی فورسز نے دہشت گردوں کا تعاقب کیا ہے، اور اس ریفرنس میں افغانستان کے جو زیر کنٹرول والے جو علاقے ہیں وہاں پہ بھی شیلنگ کی گئی ہے، اس پہ آج افغانستان کے دفتر خارجہ نے پاکستان کے سفیر کو طلب کیا اور احتجاج کیا. ساتھ ساتھ اطلاعات یہ ہیں کہ افسوس کا بھی اظہار کیا جو پاکستان میں ہلاکتیں ہوئی ہیں، اس کا بھی ہم جائزہ لیں گے. اور پروگرام کا ہمارا تیسرا سیگمنٹ ہندو خواتین کی شادی سے متعلق ایک اہم بل پاکستان کی پارلیمنٹ نے منظور کیا ہے، اس پہ تفصیلی گفتگو ہوگی. اور آخر میں پاکستان سپر لیگ سیزن 2 کس مرحلے میں ہے، کس انداز میں آگے بڑھ رہا ہے، کیا نیا ٹیلنٹ سامنے آ رہا ہے، اس پہ بات ہوگی آخری سیگمنٹ میں. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. سیون شریف میں انتہائی ہلاکت خیز حملہ گزشتہ روز ہوا، جس کے بعد ہلاکتوں کی تعداد جو ہے اس میں اضافہ ہو رہا ہے. کل تک یہ 70 یا اس سے کچھ زیادہ تھیں، اور آج جو رپورٹ ہو رہا ہے اس کے مطابق کم و بیش 88 افراد جو ہیں ان کی ہلاکتیں ہو چکی ہیں، وہ اس میں لقمہ اجل بن چکے ہیں. 200 سے زیادہ افراد جو ہیں وہ شدید زخمی ہیں. اس میں کئی حوالوں سے ہم نے کل بھی بات کی، آج بھی بات کریں گے کہ ایک تو خیر انفارچونیٹلی دہشت گردی ہے، لیکن دہشت گردی کے واقعے کے بعد جس طرح کا انتظامیہ کا رد عمل ہونا چاہیے، وہ جو اسٹینڈرڈ کہنا چاہیے کہ آپریٹنگ پروسیجرز ہوتے ہیں دنیا بھر میں، پاکستان اس میں کہاں کھڑا ہے؟ انتظامی طور پہ اگر بہتر خدمات انجام دی جائیں تو کیا کچھ زخمیوں کی جانیں بچائی جا سکتی ہیں یا بچائی جا سکتی تھیں؟ اس واقعے کے اندر بھی جو رپورٹنگ ہو رہی ہے، جو تنقید ہو رہی ہے، وہ سول انتظامیہ کے لیے کافی کہنا چاہیے کہ سوالیہ نشان ہے ان کی کارکردگی کے اوپر. اور آج خاص طور پہ جس سے بعض حکومت کے ساتھ وابستہ شخصیات اس کی تردید بھی کر رہی ہیں، خاص طور پہ آج جو رپورٹ ہوا کہ جو باقیات تھیں اس حملے میں سیون شریف کے، وہ ملی ہیں قریبی نالے سے، جو کم از کم آدھے کلو میٹر کے قریب فاصلے پہ بتایا جاتا ہے. اور اس میں شبہ یہی ہے کہ یہ بھی ایک بہت بڑی انتظامی کوتاہی یا غفلت ہے، اگرچہ پاکستان پیپلز پارٹی کے عہدیدار یہ کہہ رہی ہیں کہ ایسا نہیں ہے، غالباً یہ اس دھماکے کی وجہ سے یہ چیزیں اڑ کے وہاں پہ پہنچی ہیں. لیکن بہت سارے جو مقامی افراد ہیں ان کو ہم نے ٹیلی ویژن چینل پہ سنا ہے، ان کے نزدیک ایسا ممکن نہیں ہے کیونکہ چار دیواری کے اندر یہ واقعہ ہوا تھا، تو اڑ کر نہیں گئی ہیں. البتہ انتظامی نااہلی کا یہ ایک اور بڑا ثبوت ہے سامنے. انالیسس ہم لیں گے، ہمیں جوائن کیا ہے محمد علی احسان صاحب نے، سابق فوجی آفیسر ہیں، لیفٹنٹ کرنل ریٹائرڈ اور پی ایچ ڈی ہیں. خاص طور ان کی اسپیشلٹی تو سول ملٹری ریلیشن شپ ہے، لیکن ڈیفینس اینڈ سیکیورٹی ایشوز ان کے سامنے ہوتے ہیں، اس پہ لکھتے ہیں. زاہد گشکوری ہمارے ساتھ ہیں، جرنلسٹ ہیں، ڈیلی نیوز این جی او گروپ کے ساتھ وابستہ ہیں، اور انہوں نے خاص طور پہ اس پہ بہت گہرائی سے کام کیا ہے. نیشنل ایکشن پلان کے بعد کتنی گرفتاریاں ہوئیں، کن کو سزائیں ملیں، انہوں نے رپورٹ کیا ہے اپنے چینل کو بھی، اس کے علاوہ سوشل میڈیا پہ بھی لکھ رہے ہیں. چودھری نعمان ظفر ہمارے ساتھ ہیں، ایکسپرٹ انٹرنیشنل سیکیورٹی، ہڈسن انسٹیٹیوٹ کے ساتھ ان کی وابستگی رہی ہے، وہ بھی ہمیں اس سیگمنٹ میں جوائن کر رہی ہیں. زاہد، سب سے پہلے آپ کی طرف آتے ہیں، پہلے ذرا ہمیں یہ بتائیے گا کہ ایک بار پھر فوکس جو ہے وہ نیشنل ایکشن پلان کے اوپر ہے، اور اس کے اوپر تنقید بھی ہے، حالانکہ جو یہ ڈرافٹ یا یہ جو لیجسلیشن یا یہ جو منصوبہ ڈیزائن ہوا تھا، اس کی بہت تعریفیں بھی کی گئی تھیں. ایک بار پھر اس پہ توجہ ہے، اور اس میں بھی خاص طور پہ اس زاویے کے اوپر کہ جو فسیلیٹیٹر ہیں ان تک پہنچنا بھی ضروری ہے. کہاں تک کامیابیاں ہوئی ہیں اوور آل اس پلان کے تحت گرفتاریوں میں، ان کو سزائیں دلوانے میں، اور پھر جو فسیلیٹیٹرز جن کا بہت زیادہ تذکرہ ہوتا تھا اسپیشلی جنرل رائل شریف کے ٹائم میں، وہ تذکرہ اب کیوں اس شدت کے ساتھ نہیں ہو پا رہا؟ ذرا اس پہ نظر ڈالیے گا.
बहुत शुक्रिया आसद। मेरी नज़र में अब जो नेशनल एक्शन प्लान का एक मोमेंटम था वो टूटा है, ये ग्लास अभी भरा नहीं था और अभी आधा है। अब देखना ये होगा कि हुकूमत पाकिस्तान इस मोमेंटम को दोबारा कैसे बहाल करती है। जहाँ तक अगर आप फिगर्स की बात करें, फिगर्स पे जाएं तो बहुत सारे हकायक सामने आते हैं। अब हमें बहुत सारे फिगर्स दिखाए गए हैं कि पूरे पाकिस्तान में 22 लाख लोगों को क्वेश्चन किया गया है और दसियों हजारियों कॉम्बिंग ऑपरेशन किए गए हैं पूरे मुल्क में गुज़श्ता 26 महीने में। लेकिन एक बहुत बड़ा सवालिया निशान ये है कि जो 20 पॉइंट थे नेशनल एक्शन प्लान के, उसमें 8 पॉइंट्स ऐसे हैं जिन पर कोई खास काम नहीं हुआ। आप देखें, ये क्लेम किया जाता है कि तकरीबन 5,611 के करीब दहशतगर्द पकड़े गए इस 26 महीने में, और अगर आप उनका कन्विक्शन रेशियो देखें असद, बहुत ही कम है, 3%। ये आप खुद देख रहे हैं कि कन्विक्शन रेशियो जो उनका है वो 3% है, और प्रोसिक्यूशन भी कोई खास नहीं है। 190 केसेस सिर्फ भेजे गए हैं, 11 मिलिट्री कोर्स जो बनाई गई थी इन केसेस को। इसके अलावा ये भी फिगर्स हमें बताए जाते हैं कि कुल मिला के तकरीबन पाकिस्तान में कोई 1600 से 1700 के करीब जेट ब्लैक जो टेररिस्ट थे मुख्तलिफ ऑपरेशन में मारे गए हैं। उनकी डिटेल्स हमारे पास नहीं है कि वो कौन लोग थे, उनका स्टेचर क्या था, कौन सी कालाधन तंजीमों से उनका ताल्लुक था। तो अब फिर इस तरीके से अगर दूसरे आप फिर सूबे वाइज मैं आपको डिटेल दूं तो कराची ऑपरेशन की मैं बात आपको बताता हूं कि 7,000 के करीब क्रिमिनल्स, भत्ताखोर और इसके अलावा टारगेट किलर और टेररिस्ट रेंजर्स ने गुज़श्ता 41 महीने में हैंड ओवर किए हैं सिंध पुलिस को। फिर आप उनकी प्रोसिक्यूशन देखें इन 7,000 से ज्यादा लोगों की, उसका नंबर बहुत कम है और कन्विक्शन तो सिर्फ 237 लोगों की हुई है, टेररिस्ट एक भी नहीं है उसमें शामिल। फिर आप, मैं पंजाब आपको लेके जाता हूँ, पंजाब ये क्लेम करता है कि उसने कोई 769 के करीब टेररिस्ट गिरफ्तार किए हैं, और इसके अलावा ये भी बताया
अब फिर वो वैसे हम उनको फिर टेररिस्ट तो नहीं कह सकते ना, अगर आपने मुश्तबे लोगों को गिरफ्तार किया है तो फिर वो टेररिस्ट ना हुए अगर आप प्रोसिक्यूट नहीं कर सके, अगर सजाएं नहीं दिलवा सके, और ये सारे लूप होल्स तो हैं जिसकी वजह से।
असद, मैं उसी तरफ ही आ रहा था, लूप होल नेशनल एक्शन प्लान का क्रिमिनल जस्टिस सिस्टम को बेहतर करना था और पाकिस्तान के जो एंटी टेररिज्म के लॉज हैं उनको रिव्यू करना था, उस पर काम बिल्कुल नहीं हुआ, लेजिस्लेशन नहीं हुई। मिलिट्री कोर्स को 2 साल के लिए लाया गया था, उनका जो टाइम है वो एक्सपायर हो गया, उसके बाद पॉलिटिकल कॉन्शियसनेस डेवलप नहीं हुआ। तो ये प्रोसिक्यूशन,
और अभी सुना है, अभी जो इतला आ रही है जरा इब्लाग से मतलब से, वो ये कि उसको दोबारा उनमें तौसी के लिए रابطे हो रहे हैं हुकूमत की जानिब से। हमारे साथ रहेगा जायद मोहम्मद अली हसन साहब, आपकी तरफ आना चाहूंगा, कहाँ नाकामियां हुई हैं और अभी खास तौर पे जो हमें फौजी की आदत के ऊपर, सिक्योरिटी फोर्सेज के ऊपर और सिविलियन की आदत के ऊपर तनकीद होती हुई नजर आती है, ये काबिल, ये इसका जवाब बनता है आपके ख्याल में, होनी चाहिए है, और डिलीवर क्या किया है? पिछले 17 साल हो गए हैं पाकिस्तान को दहशतगर्दी का शिकार हुए, और ख़ास तौर पे पिछले 12 साल जिसमें दहशतगर्द हमलों में खुदकुश हमलों का इजाफा हुआ, उसकी एक वेव के बाद 12 बरस बीत चुके हैं, कहाँ तक कामयाबियाँ हासिल हुई हैं पाकिस्तान की सिक्योरिटी फोर्सेज को इस चीज़ से निपटने में?
बिल्कुल, जवाब बनता भी है तनकीद का और जवाब नहीं बनता। जवाब बनता इसलिए कि जैसे आप समझ रहे हैं कि इतना लंबा अरसा हो गया और इतने लंबे अरसे के बाद भी जो आप दिखाना चाह रहे हैं कुछ, आपको विन विन सिचुएशन सामने रखते हुए कुछ अगर आपने गेंद जैसे की है तो उसके अभी कुछ रिफ्लेक्शन आनी चाहिए थी और वो समझ आनी चाहिए थी। बट जैसे नाहिद साहब बात कर रहे थे कि एक मोमेंटम बना, शुरू में बना था एपीएस के बाद वो मोमेंटम खत्म हो गया, हाई डाउन कर गया, फिर जनरल राइट शरीफ की रिटायरमेंट हो गई, उसके बाद जनरल बाजवा के आने के बाद से ये मौका अब मिला फोर्ट को, और ये तस्वीर एक तरीके से मैं आपसे इसलिए कहूंगा कि मुझे ये तो नहीं बोल खुश हूँ, लेकिन मुझे एक तसल्ली है कि इस इवेंट के बाद कम अज कम जनरल बाजवा का एक रुख है एज अ मिलिट्री कमांडर उनका रिजॉल्व जो है कि वो क्या करना चाहते हैं या क्या कर सकते हैं वो कौम के सामने खुल कर आ गया है। और ये जो एक दिन के अंदर जो मिलिट्री ने ऑपरेशन किया जिसके अंदर के वर्ल्ड कंट्री वाइड ऑपरेशन हुआ, और जैसे इंट्रोडक्शन में बता रहे थे कि अफगानिस्तान के बॉर्डर के उस तरफ भी पाकिस्तान ने पहली दफा कुछ ऐसा एक्टिविटी की रिपोर्टेड भी, मुझे कंफर्म तो नहीं लेकिन रिपोर्ट से आ रही, तो ये सारी चीजें एक ऐसे इंटेंसिटी को शो करती है, इंटेंट को शो करती है जो कि बड़ा जरूरी है पाकिस्तान के अंदर मिलिट्री की तरफ से। मैं अब सिविलियंस की तरफ आता हूँ, पॉलिटिकल लीडरशिप की तरफ आता हूँ। अगर आप देखें नेशनल एक्शन प्लान की तरफ वो वन डायमेंशनल चला है, और वन डायमेंशनल क्या है कि मिलिट्री की डायमेंशन थी उसकी तरफ, मिलिट्री ऑपरेशन की थी, मिलिट्री का स्ट्रेस था, मिलिट्री की इंटेंट थी, उनकी ख्वाहिश थी, और वो पॉलिटिकल लीडरशिप को साथ लेके चलना चाह रहे थे, और ये बात सबको हैरान है कि ऐसा ही था। अब मिलिट्री ने तो अपना रोल बहुत प्ले करने की कोशिश की, जल राही चली थे फेवर में करती भी रही, लेकिन पॉलिटिकली जो बातें राय साहब ने की वो जो नेशनल एक्शन प्लान को सपोर्ट चाहिए थी पॉलिटिकली उसको नहीं मिल सकी। मैं यहाँ पे आपको इस बात ये भी कहना चाहूंगा कि हमें जो है ना एक हिपोक्रेसी की उसमें कैफियत से निकलना चाहिए, मुनाफ़त से निकलना चाहिए, और मुनाफ़त हमारी ये है कि हम जो हमें नजर आता है जो दिखता है वो हमें कहना चाहिए, लिखना चाहिए और उसके बारे में बोलना चाहिए। हमारी पॉलिटिकल लीडरशिप के पास से मैं तो आपको कहूंगा एक तब्दीली है हमारी हमारी सोच में, हमारी यंगस्टर्स में, हमारी नई जनरेशन में नजर आ रहा है।
सही,
सच बोलना क्या है और ठीक कहना क्या है, हमारी पॉलिटिकल लीडरशिप अभी तक किसी को ख्याल में चल रही है वहां रह रही है और उसको एक चीज की समझ नहीं है। इस मुल्क ने बहुत कुर्बानियां दी, इस मुल्क का बहुत ज्यादा ब्लड जो है इट इज ब्लड बहुत ज्यादा हमारे साथ कुछ हो गया है, और ये लीडरशिप को इसके बारे में सोचना पड़ेगा और जगना पड़ेगा और देखना पड़ेगा कि आगे एक साथ होके मिलिट्री के साथ चलते आगे कहां तक मामला को लेके चलना है और कैसे लेके चलना है। मैं सिर्फ ये भी जिक्र करना चाहूंगा कि हमारे जो इस ऑपरेशन को जो कहा गया है गाजी ऑपरेशन, जाहिर आपको पता होगा, आपके सुनने वालों को पता होगा कि इसका नाम मौलाना गाजी साहब के नाम पे है और उनके भाई अभी तक मौजूद हैं जो कि वहां मौजूद हैं लाल मस्जिद
में,
और वो और उनकी तरफ से जो कुछ कहना है ये सारा कुछ हमें पता है कि ये कैसा है। तो पॉलिटिकल लीडरशिप को कुछ करने ढूंढ लेके कुछ सख्ती से सामने आके कुछ सख्त फैसले करने पड़ेंगे। पंजाब में ऑपरेशन ऐसे नहीं किया, उसमें फौज का कसूर नहीं है, फौज ने बहुत कोशिश की पॉलिटिकल लीडरशिप को ऑन बोर्ड करे और उसको फौज का सिला ये मिला कि डॉन लीग साहब के सामने तो उसी तरह जो
हाँ, लेकिन ये सवाल ये पैदा था कहना साहब कि ये रेजिस्टेंस तो सिंध के अंदर भी थी लेकिन वहां पे तो ऑपरेशन हो गया, पॉलिटिकल रेजिस्टेंस तो वहां पे भी थी लेकिन क्वेश्चन अगेन वही है कि क्या पंजाब की पॉलिटिकल रेजिस्टेंस इस कदर ज्यादा थी कि उसको सुपरसीड नहीं कर सकी फौज, ये क्वेश्चन है। मैं आपसे बाद में इस पर जवाब लेता हूँ। नुमान जफर साहब हमारे साथ हैं। नुमान, आप भी काफ़ी दिलगर्विदा हैं, आपके स्टेटस आपकी ट्वीट्स जो हैं इन वाक़ात को रिफ्लेक्ट कर रही हैं। क्या आप बाहर बैठे हुए देख रहे हैं और क्या जायज़ा ले रहे हैं, कहाँ पे सबसे ज़्यादा खामियां हैं जिसकी वजह से बार बार इस तरह के जो कहना चाहिए कि अलमी हैं उनका सामना करना पड़ता है?
देखिए असद भाई, मैं पहले दिन से इसी उस बात पे खड़ा हुआ हूँ कि हमारे पास कोई ऐसा स्ट्रेटजी नहीं है जिसको मैं कॉम्प्रिहेंसिव अपने वर्ड्स में कॉम्प्रिहेंसिव स्ट्रेटजी कहता हूँ, कॉम्प्रिहेंसिव सिक्योरिटी स्ट्रेटजी, जिसके अंदर मिलिट्री का एक रोल है वो इसको रन नहीं करती, वो ना तो इसकी ऑथर होती है ना ही इसको स्टीयरिंग पे होती है, वो एक रोल होता है जिसके अंदर दिया जाता है। उसके अंदर फौज के अलावा पुलिस का रोल होता है, जुडिशरी का रोल होता है, मीडिया का रोल होता है, हमारी रिलीजियस लीडरशिप का रोल होता है, और उसको जो हेड करते हैं वो पॉलिटिकल लीडरशिप है। बदकिस्मती से शायद आप मुझे इसे एग्री ना करें लेकिन हमारे पास पहले दिन से आज तक कोई स्ट्रेटजी है ही नहीं, और ये जिसको एक्शन प्लान बोलते हैं ये एक इन्होंने एक रिएक्शन के अंदर एक डॉक्यूमेंट बनाया और एक उसके ऊपर सबको बिठाया कि जी हम ये काम करेंगे, ये पहले दिन से इसके ऊपर एग्री थे ही नहीं क्योंकि इनका रिजॉल्व ही नहीं था, विजन इनके पास है ही नहीं कि इन्होंने करना क्या है। देखें अभी स्ट्रेटजी जब बनती है उसके अंदर आपको फॉरन जो आपके रिलेशन है उनको भी यूज करना पड़ता है, इंटरनल मामलात हैं उनको भी देखना पड़ता है, आपकी इकोनॉमी पे उसका क्या असर पड़ेगा उसको भी देखना पड़ता है। ये इस तरीके से नहीं है कि जब कोई प्रॉब्लम हो गया तो आपने भागना शुरू किया और आर्मी के जो चीफ है उन्होंने जो है ना वहां अफगानिस्तान के ऊपर जाके बमबारी कर दी। ये क्या तरीका है? इंटरनेशनल रिलेशंस के अंदर ये इस तरह होता ही नहीं है कि बेशक वो एक कमजोर मुल्क है, आप कैसे किसी की सॉवरेनिटी को जाके खराब कर सकते हैं।
और ब्लो बैक भी हो सकता है ना, ब्लो बैक इस सेंस में हो सकता है कि क्योंकि देखिए हम पहले ही बात करते हैं कि वहाँ पे भारत जो है
अभी जो ये भाई बात कर रहे थे कि गाजी ऑपरेशन है जिसका नाम दिया गया है, वो जो लाल मस्जिद के वो थे, अब देखिये वो एक्शन किसने किया था उस मस्जिद के खिलाफ, उस मस्जिद के उस मामले को बहुत अच्छे तरीके से डिफ्यूज किया जा सकता था बजाय इसके कि उनके ऊपर आप बमबारी कर दें और सारा कुछ कर दें। तो ये तो देखें गलतियां हर तरफ से हो रही हैं, फौज का भी बहुत बड़ी जिम्मेदारी है, पॉलिटिकल लीडरशिप तो हमारी है ही बिल्कुल डायरेक्शनलेस, मेरी नजर में कोई डायरेक्शन उनकी नहीं है, लीडरशिप पूरी कौम को इकट्ठा करने में नाकाम हो चुकी हुई है उनके पास, क्योंकि कौम इसलिए इकट्ठी उनके साथ नहीं होती क्योंकि उनके पास एक विजन ही नहीं है कि करना क्या है हम लोगों ने। और दूसरी चीज ये है कि आर्मी ने जब कुछ करना होता है ना तो वो बहुत ज्यादा इनकी परमिशन की उनको जरूरत नहीं पड़ती, आपने खुद एग्जांपल दी है सिंध की, उस वहां उन्होंने अपना कुछ करना था तो उन्होंने कर लिया, अब पंजाब में वो क्यों नहीं कर रहे उसका मुझे नहीं पता। ठीक है रेजिस्टेंस उसमें से एक फैक्टर जरूर हो सकता है कि जी रेजिस्टेंस आ रही है और वो इनको करना नहीं चाह रहे। दूसरी चीज ज्यादा जो ब्लेम मैं दूंगा ये अपनी लीडर पॉलिटिकल जो हमारे लोग हैं, इनको लीडरशिप तो कहना नहीं चाहिए, पॉलिटिशियंस जो हमारे हैं उनका रोल बिल्कुल एक कंफ्यूज सा रोल है कि वो अभी भी पार्टी इंटरेस्ट के ऊपर ज्यादा गौर कर रहे हैं और नेशनल कंसेंसस भी नहीं है, नेशनल इंटरेस्ट को वो आगे नहीं बढ़ा पा रहे हैं। अब देखें जब पंजाब के अंदर ऑपरेशन की बात आती है तो सबसे बड़ा जो रेजिस्टेंस आता है, जो लोग अभी परसों तरसों में एक प्रोग्राम देख रहा था, एक टॉक शो चल रहा था, वहां पे पीपल्स पार्टी के एक अच्छे लीडर ने बात कर रहे थे कि जी ये जो जब रिसेंट इलेक्शंस के अंदर इन्होंने उन पर्सनैलिटीज को यूज किया है अपने वोट हासिल करने के लिए जिनको हम कहते हैं जी ये तो कलदम तंजीम के लीडर हैं और कलदम तंजीम के जो है ना ये पार्ट एंड पार्सल रह चुके हैं, तो कैसे ये सामने सामने उनको यूज करते हैं इलेक्शंस के अंदर, जब आप उनकी जंग में या किसी जगह के ऊपर जब उनकी सपोर्ट लेते हैं तो आप कैसे किसी उनके खिलाफ एक्शन ले सकते हैं जनाब,
फिर कहीं ना कहीं वो कंपनसेट करना पड़ता है, जहन
आवाम को बेवकूफ बनाने वाली बात ये कर रहे हैं और अच्छे अच्छे खूबसूरत नाम बना के डिपार्टमेंट्स बनाते हैं, खूबसूरत नाम के साथ एक मिशन शुरू कर लेते हैं और होता उसमें कुछ भी नहीं है। हमारे सामने 12-13 साल हो गए, कितने हजार लोग मर गए और कोई पाकिस्तानी आवाम का जो है ना वो करने वाला नहीं है, बिजनेस बर्बाद हो गया है और इंटरनेशनल मैं घूमता हूँ दुनिया में लोगों से मिलता हूँ, पाकिस्तान का कोई नाम लेने के लिए तैयार नहीं है।
जाहिद साहब को जरा लेने के लिए तैयार, जाहिद साहब आप हमें ये बताइएगा कि हमेशा ये एक रवैया रहा है ओवरऑल कौमी सतह का ये रवैया है कि जब बहुत बड़ा वाक्य हो जाता है तो सारे मीडिया समेत सारे के सारे इंस्टीट्यूशंस उसके ऊपर फोकस करते हैं। अब ये तकरीबन 100 लाशें उठा चुका है मुल्क एक एक इंसिडेंट के अंदर और अगर पूरे हफ्ते में देखा जाए तो 120 से ज़्यादा कैजुअलिटीज़ बनती हैं। आप हमें ये बताइएगा कि अब क्या प्लान्स हैं, क्या पंजाब जिसके अंदर कहा जाता है कि वहाँ पर स्लीपर सेल्स हैं वहाँ भी बिना किसी कंप्रोमाइज़ के और बिना किसी पॉलिटिकल लंबी चौड़ी अप्रूवल्स के पाकिस्तान की फ़ौज पाकिस्तान की सिक्योरिटी फोर्सेज ऑपरेशन का इरादा रखती हैं, नेशनल एक्शन प्लान जिसमें एक्सट्रीमिस्ट अप्रोच वालों को भी टारगेट करने की बात की गई थी उन तक पहुँचने का भी कोई इरादा है, क्या क्या रिजॉल्व सामने आ रहा है? जी जाहिद साहब जी जाहिद साहब आप मेरी आवाज नहीं सुन पा रहे, एहसान साहब आप इसको रिस्पॉन्ड कीजिएगा।
जी मैं इस पे साहब ये कहूंगा कि एक्सट्रीमिज्म जो है जो जो ये सोच है ये पॉलिटिकली भी बहुत आया है, बहुत ज्यादा काफी अपेरेंट है और हमारी जो सियासी मुकामियत उससे बोल रहे हैं उसके अंदर ये थोड़ी देखा जा रहा है कि किसकी एक्सट्रीम सोच है और नहीं, पावर इज कपिंग एब्सोल्यूटली और उसके अंदर हो रहा क्या है आपके सामने, ये सेनेट की एक मिसाल है जो हमारे दो सेनेटर्स को यूनाइटेड स्टेट्स ने वीजा नहीं दिया है, एक हमारे डिप्टी चेयरमैन है जिनका मौलाना फजल रहमान की पार्टी से ताल्लुक है और एक दूसरे हैं जो उनका भी उनकी पार्टी से ताल्लुक है, दोनों जो हजरात हैं दोनों को अगर आपने टीवी में टॉक शो पे सुना है तो दोनों को आप सुने तो उनकी आप गुफ्तगू सुनेंगे वो अमेरिका के बारे में क्या गुफ्तगू करते हैं और अगर उनकी गुफ्तगू नहीं सुनी तो उनके लीडर की गुफ्तगू सुने कि वो अमेरिका के बारे में क्या कहते हैं, उन्होंने तो ये भी कहा है कि अमेरिका के مرا ہوا جو کتا ہے وہ بھی شہید ہے. ٹھیک ہے, اگر ان لوگوں کے خیالات یہ ہیں اور پھر ان کو اگر ویسٹ جو ہے اس میں ہپوکریسی نہیں ہے, ان کے اندر کوئی منافقت نہیں ہے.
صحیح,
جب وہ ایک چیز پہ چڑھ لیتے ہیں اور ان کو وہ کچھ بولتے ہیں, ہمیں اپنی منافقت دور کرنی ہے. ہم کیسے کچھ ہیں, ہم کرتے کچھ ہیں, تضاد ہے ہمارے اندر بولنے میں اور کرنے میں, چاہے وہ ملٹری لیڈرشپ ہے, چاہے وہ سولی لیڈرشپ ہے. لیڈرشپ اس قوم کی لیڈرشپ ہے. اگر تضاد نظر آئے گا دے ول بی کریٹیسائز, اور اگر وہ ڈلیور نہیں کریں گے تو دے ول اسٹل بی کریٹیسائز. ہمیں یہ دیکھنا ہے, جو آپ کا سوال ہے کہ اگر ایکسٹریمزم ہے اور پولیٹیکل پارٹیز ایکسٹریمزم شو کر رہی ہیں, تو میرے حساب میں اب باٹم ول ہیو ٹو اسپیک اینڈ ٹاپ ول ہیو ٹو لسن. لوگ جو نیچے سے بات کر رہے ہیں
جی کہنا صاحب ہمارے ساتھ لیے گا. میں نے آپ سے ایک سوال یہ بھی پوچھنا ہے کہ خاص طور پہ اتنا بڑا جو حادثہ یا سانحہ ہوا, اس کو ٹریٹ کیسے کیا گیا, یہ میں نے آپ سے پوچھنا ہے. لیکن ذرا پہلے میں اسی نیشنل الیکشن پلان اور اس کے فیوچر پہ آنا چاہوں گا. زاہد گشکوری صاحب, یہ سوال آپ سے کیا گیا تھا کہ اب کیا توقع رکھی جائے, فوجی اور سیاسی قیادت کیا واقعتاً سنسیئرٹی کے ساتھ جیسے کتابوں میں یا جیسے ڈرافٹس پہ چیزیں لکھی گئی ہیں اس کو پوری اسپرٹ کے ساتھ امپلیمنٹ کرنے کا ارادہ رکھتی ہے, کر سکتی ہے, بشمول پنجاب, جنوبی پنجاب, ہر جگہ آپریشن ہو سکتا ہے؟
دیکھیں اسد, اگر ڈسکریڈٹ کرنا کمپلیٹلی سویلین گارمنٹ کو یا ملٹری کو نیشنل ایکشن پلان کے حوالے سے, وہ بھی مناسب نہیں ہوگا. کیونکہ اگر آپ کمپیریٹیولی پاکستان میں جو لا اینڈ آرڈر کی سچویشن رہی, ٹیررزم, ملیٹینسی, سیکٹیریلزم, اس کو کمپیریٹیولی دیکھیں, گزشتہ 26 مہینے میں اگر آپ ایک مہینہ یہ چھوڑ دیں تو پاکستان میں جو وائلنس, ٹیررزم ایک بہت بڑا اس میں ڈراپ ڈاؤن آیا ہے اور انٹرنیشنلی ریکگنائز کیا گیا ہے. 3 مہینے پہلے اگر اسٹیٹ ڈپارٹمنٹ کی آپ ٹیررزم کے حوالے سے ایک رپورٹ دیکھیں, اس میں پاکستان نے بہت امپروو کیا ہے. پاکستان ایون 2016 کا اگر آپ کمپیریٹیولی فگر دیکھیں, انڈیا سے بھی بہتر رہا ہے. ساؤتھ ایشیا میں پاکستان 4th نمبر پہ آیا ہے, جبکہ اس سے پہلے پاکستان کہیں آگے کھڑا تھا. لیکن اس مومنٹم کو برقرار رکھنا چاہیے تھا, اور ابھی بھی وقت ہے. ایسی بات نہیں ہے کہ ساری چیزیں ہاتھ سے گئی ہیں. ایک کریک ڈاؤن اسٹارٹ کیا گیا, اب 10-12 سال سے ملیٹنسی, سیکٹیرینزم پورے ملک میں رہی, سچویشن بہت ورس تھی. وہ 2 سال میں اس کو اتنا 50% سے کچھ زیادہ کنٹرول کرنا میری نظر میں بہت اچھی کارکردگی تھی. ابھی بھی بہت سارے ایسے پوائنٹس ہیں جس پر کام نہیں ہوا, اس میں کوئی شک نہیں ہے, لیکن جو پارٹ پلے کیا گیا اس کو بھی اگنور نہیں کرنا چاہیے. اب ایک بہت بڑا یہ جو سانحہ ہے لال شہباز قلندر والا, میری نظر میں یہ دوسرا اے پی ایس ہے پاکستان کے لیے.
تو پھر اے پی ایس کی طرز کا ہی کوئی ریزالو ہونا چاہیے. مجھے اس کو وائنڈ اپ کرنا ہے ذرا.
ہمارا کیسے ایک پولیٹیکل کنسنسس ڈیولپ کرتی ہے, اپوزیشن پولیٹیکل پارٹی کو بلا کے دوبارہ ایک مومنٹم بنائیں. ملٹری تو کریک ڈاؤن کر ہی رہی ہے, ظاہری بات ہے ایک پوری انٹائر جو ملٹری کمانڈ تھی اس میں ایک چینج آیا اور اس کو تھوڑا سا ٹائم لگا کہ دوبارہ وہ یہ چیزیں کنٹینیو رکھ سکے جس طرح سے جنرل راحیل شریف نے رکھی ہوئی تھی. تو یہ ڈسکریڈٹ کرنا ٹوٹلی کہ کچھ نہیں ہوا یہ بالکل غلط ہوگا, لیکن یہ ضرور ہے تنقید بالکل بنتی ہے سویلین پارٹ پہ اور سویلین انسٹیٹیوشن پہ بھی کہ آخر یہ ایک ڈسکریمنیشن جو ہمیں نظر آیا کہ جہاں پر ٹارگیٹ جن لوگوں کو کرنا چاہیے تھا, جس طرح آپ ابھی گورنمنٹ نے کچھ کیا ہے, ابھی آ کے جس طرح لشکر جنگوی تھی یا جماعت الدعویٰ کی آپ بات کریں جن کو نظر بند کیا گیا ہے, جیش محمد کی بات کریں, اب پاکستان نے فار دا فرسٹ ٹائم اگر افغانستان کی سرحد میں جا کے جو ہمیں بتایا جا رہا ہے, ہمیں ملٹری کی طرف سے بتایا جا رہا ہے کہ وہاں پر,
ہاں لیکن آج فارن آفس ہم نے بات کی ہے, وہ کہہ رہے ہیں کہ نہیں جی ہم نے تو ریسپونڈ کیا ہے, ہماری یہ انٹینشنز نہیں تھی وہاں پہ.
تھریٹ آتا ہے, دیکھیں یہاں سے بہت امپورٹنٹ ہے, اگر پاکستان سرحد پار جا سکتا ہے اپنے افغانستان کے بارڈر کے ساتھ, یہی سچویشن انڈیا, پھر انڈیا کی طرف سے پریشر آتا ہے, تو یہ امریکہ کو جس طرح بظاہر لگتا ہے ڈسون کیا جا رہا ہے, رشیا بہت زیادہ انوالومنٹ اپنی دکھا رہا ہے وہاں افغانستان میں, تو یہ بڑا ریجنل اور براڈر मुझे चेंज लगता है पाकिस्तान के लिए बहुत इम्पोर्टेंट है कि अपनी एक जो डिप्लोमेसी है उसको बेहतर करें। अगर एक डिप्लोमेट को आप GHQ बुला लें तो ये थोड़ा सा हमें
रूटीन से हट के चीजें करेंगे तो फिर रूटीन से हट के चीजें हो सकती हैं आपके साथ भी। जी बहुत शुक्रिया जाहिद किशोरी साहब, आपने भी ज्वाइन किया। कर्नल एहसान साहब क्विकली कुछ सेकंड्स हैं मेरे पास, इसमें मुझे बताइएगा कि आप जरा आते हैं ये जो इसकी हैंडलिंग हुई जिस तरीके से वहां पे जख्मियों को पहुंचाया गया या जैसे आज मीडिया रिपोर्ट कर रहा है कि बाज लोगों के जो इसमें जहां भाग हुए इस वाकये के अंदर उनकी जिस्मों की कुछ बाकियात गंदे नाले से दरियाफ्त हुई और वहां पे लोगों ने अपनी मदद आपके तहत उनको फिर से पुर्दे खाक किया है या उनको एग्जीक्यूट किया है। मशीनरी, रियासत की मशीनरी खासतौर पर जिसपे सिविलियन का कंट्रोल है, वो कहाँ तक आपको नजर आती है कि आपने जिम्मेदारियां अदा कर रही है?
मैं कराची में रहता हूँ और मेरे कराची में पीपल्स पार्टी, मेरा किसी पार्टी से ताल्लुक नहीं
जी,
लेकिन मैंने पीपल्स पार्टी की हुकूमत को देखा है 5 साल में कराची का क्या असर हुआ है, ठीक है। और कराची के अंदर जो कूड़ा करकट है रोज की बात है, ये अखबारों में भी लिखा जा रहा है, टीवी पे भी दिखाया जा रहा है। कराची का पैसा गया कहाँ है, मतलब कराची में क्षेत्र का और ये कराची की बात करो, सनर्बन सिटी ये तो बड़ा शहर है, तो रूरल एरिया का तो आप सोचा ही नहीं। आपसे खुद मेरी जब बात हो रही थी तो अगर 120 किलोमीटर तक कोई अस्पताल ही नहीं है, इन लोगों ने किया क्या है? आज मैं बड़े अफसोस के साथ कहूंगा प्रेसिडेंट आसिफ अली जरदारी इस मुल्क के प्रेसिडेंट रहे, मुझे ये बात नहीं कहनी चाहिए बिकॉज इट इज नॉट मिस्टर जरदारी, इट इज द प्रेसिडेंट इंस्टीट्यूशन ऑफ पाकिस्तान, बट मुझे अफसोस से कहना पड़ता है आज वो जिन्हें अस्पताल में मरीजों को देखने चाहिए, नहीं मरीजों को देखने नहीं जाना चाहिए इतने अस्पताल में, उन्हें वापस घर में आना चाहिए और बैठ के पिछले 5 साल को देखना चाहिए, उससे भी पिछले 5 साल को 10 साल में पीपल्स पार्टी ने इस सिंध का क्या क्या हशर किया है, और जिसकी वजह से बस मैं आपको यही कहूंगा वहां पे अगर कुछ सिविल एडमिनिस्ट्रेशन नहीं है तो क्यों नहीं है, पैसा कहाँ गया उसकी जवाबदारी पीपल्स पार्टी की हुकूमत के ऊपर।
बहुत शुक्रिया कर्नल एहसान साहब, आपने भी ज्वाइन किया, आजाद किशोरी साहब आपके भी ममनून है। नुमान जफर, आप क्विकली इस पे सिविलियन हैंडलिंग और आफ्टर मैथ्स के बाद और ऐसे हादसों के बाद कहाँ कितनी फेलियर्स आपको यहाँ पे नजर आती हैं?
टोटल फेलियर है जी, उसमें देखें इनकी कैपेसिटी का बड़े अच्छे तरीके से अंदाजा हो जाता है कि जब ये हादसे से पहले भी जब नॉर्मल हालात होते हैं आप किसी भी हॉस्पिटल के अंदर चले जाएं तो मरीज बेचारे कोई जमीन पे पड़ा होता है तो क्या किस तरीके से इमरजेंसी हैंडल ये लोग करते हैं, इनकी कैपेसिटी है ही नहीं, कोई ट्रेनिंग इनको नहीं दी जाती। इसी तरीके से यहाँ पे जो लाल शहबाज कलंदर वाला जो कल वाकया हुआ है उसमें आसपास एम्बुलेंसेज ही नहीं थी, इक्विपमेंट पूरा नहीं था, हॉस्पिटल के अंदर ही मामला पूरे नहीं थे, किसी को कहाँ भेजा जा रहा था, किसी को कहाँ भेजा जा रहा था, तो ये तो सामने है, तो आफ्टर मैथ में कुछ भी नहीं कर सकेंगे, मुझे कोई खास उम्मीद नहीं है, गरीब बेचारे परेशान। और कल जब कायम अली शाह साहब गए हैं तो अगर आपने वो क्लिप देखा हो तो एक साहिल उनके सामने रो रहा था कि जी मुझसे हॉस्पिटल वाले पता नहीं कितने पैसे मांग रहे, तो अगर इन हालात में भी हम लोग ये मामले करेंगे तो फिर उम्मीद की मुझे तो खास नजर नहीं आती।
बहुत शुक्रिया चौधरी नुमान जफर, आप हमारे साथ हैं। कर्नल एहसान ने हमें ज्वाइन किया, उनके भी हम मशकूर हैं और जाहिद किशोरी साहब के भी। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और प्रोग्राम के अगले सेगमेंट में बात करेंगे।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
प्रोग्राम जा रहे हैं, आपका खैर मकदम और प्रोग्राम के इस हिस्से में भी जो पाकिस्तान के अंदर हालिया दहशत गर्दी की लहर है उसके जो साइड इफेक्ट्स हैं उन पे हम बात करेंगे। पाकिस्तान और अफगानिस्तान दोनों मुल्कों के दरमियान ताल्लुकात आइडियल नहीं है और इस वाक़े के बाद भी मीडिया में ये रिपोर्ट हुआ कि पाकिस्तान ने दहशत गर्दों का पीछा करते हुए कार्रवाइयाँ की, यहाँ तक कि सरहद जो है वो अफगानिस्तान की सरहदों के अंदर तक भी जाके ये कार्रवाइयाँ की गई हैं। यही वजह है कि आज जो मीडिया ने रिपोर्ट किया उसके मुताबिक पाकिस्तान के सफीर की तलबी हुई अफगानिस्तान की वजारत खारजा में और वहाँ पे इस बात पे एहतजाज किया गया कि बॉर्डर्स वायलेशंस हुई हैं और पाकिस्तान ने वहाँ पे अंदर आके ये कार्रवाइयाँ की हैं। एनालिस्ट ये कहते हैं कि इसके कॉन्सिक्वेंसेज भी हैं क्योंकि पाकिस्तान को पहले ही दबाव का सामना रहता है भारत की जानिब से, जो चीज़ समझता है कि वो कार्रवाई कर सकता है अपने अहदाफ को हासिल करने के लिए सर्जिकल स्ट्राइक कर सकता है سکتا ہے اگر پاکستان کارروائی نہیں کرتا. اسی طرح سیف ہیونز کا الزام لگتا ہے پاکستان کے اوپر کہ افغانستان کو مطلوب جو طالبان یا عسکریت پسند ہیں ان کے سیف ہیونز ہیں, تو کیا پھر امریکہ یا افغانستان بھی براہ راست کارروائی کر سکتا ہے؟ تو اس کو ایک بڑے سیریس انداز میں دیکھا جا رہا ہے. ہم نے یہ جو دونوں ایشوز ہیں خاص طور پہ جس کا تعلق یہ سرحد کی وائلیشن کے ساتھ ہے یا پھر دوسرا یہ کہ اس کے بعد جو بارڈر تورخم کا بارڈر بند کیا گیا, اس کے امپیکٹ کے اوپر بھی ہم نے بات کی ہے نفیس زکریا صاحب سے, اسپوکس مین ہے پاکستان کے دفتر خارجہ کے. آئیے سنتے ہیں ان کے ساتھ ہماری گفتگو. نفیس زکریا صاحب, بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا. حالیہ دہشت گردی کے واقعات کے بعد جو اطلاعات ہیں کہ پاکستان نے بھی شیلنگ کی ہے افغانستان کے اندر یا اس کے علاقوں سے متاثر ہوئے ہیں, اس پہ پاکستان کے سفیر کو بھی طلب کیا گیا ہے اور وضاحت مانگی گئی ہے. پاکستان کے پاس اس کا کیا جواب ہے؟ کیونکہ بہت سارے انڈیپینڈنٹ انالیسس کے بہت سارے کانسیکوینسز دیکھتے ہیں کہ اگر پاکستان براہ راست کوئی کارروائی افغانستان کے اندر کرتا ہے تو پھر جو پڑوسی ملک جیسے بھارت ہے یا جیسے امریکہ ہے, وہ پاکستان کے اندر اپنے اہداف کے لیے بھی ان کو ایک جواز مل جاتا ہے. یہ وہ چیز ہے جو سامنے آ رہی ہے. پاکستان کا کیا موقف ہے اس بارے میں؟
دیکھیے, سب سے پہلی بات یہ ہے کہ ہمارے جو سفیر صاحب سے ان کی ملاقات ہوئی تھی, ان کے دفاع منسٹر کی, وہ اس سلسلے میں ہوئی تھی. اس کا بیک ڈراپ یہ تھا کہ جو پاکستان نے اپنی شکایت اور پاکستان نے جو اپنے جو وہاں پر درج کرایا تھا پروٹیسٹ کہ جی آپ کی سرزمین جو ہے استعمال ہو رہی ہے پاکستان کے خلاف, اس میں جو ٹیررزم کے اندر پچھلے چار پانچ دن کے اندر جو ٹیررسٹ واقعات ہوئے ہیں اس کے اندر جماعت الاحرار اور آئی ایس والوں نے اپنے کلیم کیا ہے کہ جی ہم نے کیا, اور یہ دونوں جماعتیں جو ہیں دونوں دہشت گرد کنٹری جو ہے وہ وہاں پر موجود ہے افغانستان کے اندر, یہ سب کو بات پتہ ہے. تو یہ اس کانٹیکس میں تھا کیونکہ ہم نے ہمارے ستاری صاحب نے بھی جو ہے ان کے ہنی پدما صاحب سے یہ اٹھایا تھا نیسسری کے ایڈوائزر کے ساتھ یہ مسئلہ, اور پھر ہمارے جو آرمی چیف ہیں انہوں نے بھی فون کیا تھا جنرل نکلسن کو اور وہاں پہ ان کے ساتھ جو لوگ ہیں. تو یہ وہ بیک ڈراپ تھا جس کے اوپر انہوں نے بلا کر اپنا موقف بیان کیا تھا افغان گورنمنٹ نے کہ وہ کیا سوچتے ہیں اور کیا سمجھتے ہیں اس کے بارے میں جو پاکستان کی شکایت ہے اس کے حوالے سے. اور پھر اس موقع پہ ہمارے امبیسڈر نے اپنا موقف بیان کیا تھا کہ بھائی پاکستان کیوں یہ کہہ رہا ہے, کیونکہ یہ تو ایک اوپن چیز ہوگی نا کہ دو دہشت گرد تنظیمیں جو ہیں جن کا تعلق وہیں سے ہے اور وہیں پہ وہ لوگ بیس ہیں اور وہ کلیم کر رہے ہیں, تو پھر ہمارا جو ہے وہ پورا جواب بنتا تھا کہ ہم اس کو ٹیک اپ کریں. اور پھر ہمارے پاس پہلے بھی کئی واقعات ہوئے ہیں جس میں تمام تر نشاندہی اور انڈیکیشن ملتی تھی کہ وہاں پر افغان فائل جو ہے وہ استعمال ہوئی ہے پاکستان کے خلاف. تو یہ وہ بیک ڈراپ تھا.
لیکن کیا اگر وہ زمین استعمال ہوئی ہے تو کیا پاکستان براہ راست کاروائیوں کے بارے میں باقاعدہ ایک
پاکستان جو ہے نہیں, پاکستان جو ہے وہ صرف اور صرف اگر کوئی شیلنگ ہوتی ہے تو مکہ سے بڑھے تو اس کا جواب دیتا ہے.
صحیح, پاکستان صرف شیلنگ کا جواب دیتا ہے, کر نہیں سکتا, یہ کر نہیں رہا ہے.
اگر وہاں سے کوئی شیلنگ ہوتی ہے, اگر کوئی وہاں شیلنگ ہوتی ہے تو پاکستان صرف اس کا جواب دیتا ہے. جیسے کہ ایل او سی پہ انڈیا نے 400 زیادہ وائلیشن کی ہیں تو پاکستان صرف جوابی کاروائی کرتا ہے.
صحیح. اچھا نفیس زکریا صاحب,
اکراس دی بارڈر افغانستان کی سائڈ سے کوئی شیلنگ ہوتی ہے تب اس کو اسی وہ جواب دیا.
ایک اور چیز جس پہ سوال اٹھائے جا رہے تھے کہ یہ بھی بڑا غیر معمولی تھا کہ افغانستان کے سفیر کو پاکستان میں دہشت گرد حملوں کے بعد طلب کیا گیا اور وہ بھی پاکستان کی فوج کے صدر دفتر میں, تو کیا یہ غیر معمولی بات نہیں ہے؟ عموماً ہم دیکھتے ہیں کہ دفتر خارجہ جو ہے وہ طلب کیا کرتا ہے.
نہیں نہیں, وہ دفتر خارجہ جو ہے ان کے ساتھ مشاورت کے ساتھ ہوتی ہے جو بھی چیزیں ہوتی ہیں. اس میں جو ایشو تھا وہ یہ بیسیکلی, جو اول تو میں اس میں نہیں تھا اس میٹنگ کے اندر, لیکن اس کے جو پہلو ہے وہ یہ پہلو آپ کو دیکھا ہوگا کہ ہم نے یہ بات ان کو کہی تھی جب ہم نے بھی طلب کیا تھا, تو ان کو یہ بات کہی تھی کہ جی ہم نے انٹیلیجنس شیئرنگ جو ہے وہ آرمی جو ہے وہ کرتی تھی, تو انٹیلیجنس شیئرنگ کی تھی اور سارا کچھ یہ تھا, اس کے اوپر انہوں نے کوئی اقدامات نہیں کیا.
اب دوسرا اور آخری جو سبجیکٹ ہے,
اپنا تحفظ جو ہے, کیونکہ دہشت گردی کے خلاف جو ہے اور وہاں بارڈر مینجمنٹ جو ہے وہ فوج ہی کر رہی ہے.
صحیح. اچھا, بارڈر مینجمنٹ سے متعلق یہ سوال ہے, یہ جو تورخم بارڈر کی ایک بار پھر بندش ہے, اس سے اس کا کیا امپیکٹ ہو سکتا ہے؟ اس کے پروز اینڈ کونز آپ کے نزدیک کیا ہیں؟ دفتر خارجہ نے کیا سوچا ہے اس کے نفع نقصان کے بارے میں؟
دیکھیں پہلی بات تو یہ ہے کہ نہ یہ تو ہم بارڈر ہو یا کوئی اور کراسنگ ہو, تمام وہ کراسنگ اس کے بارے میں ہم نے بہت پہلے ہی اناؤنس کیا تھا کہ ہم ان تمام بارڈر کراسنگ کو جو اپنی سائٹ پر مینیج کریں گے, کیونکہ یہ وہ کراسنگ ہے جہاں سے بے تحاشا لوگ آتے ہیں, جس کو ہم ہمیشہ کہتے ہیں وہ آتے رہے, ہم کوئی ایسا ایشو نہیں ہے, لیکن ان کے ساتھ وہ لوگ بھی آ جاتے ہیں جو کہ ٹیررسٹ ہوتے ہیں, جو تقریبی کاروائیوں کے لیے جو ہے آتے ہیں. تو اس پوائنٹ آف ویو سے اس کو مینیج کرنا بہت ضروری تھا, اور اسی وجہ سے ہم نے یہ اقدامات لیے تھے. تو ہم وہ تمام اقدامات لے رہے ہیں اور لیتے رہیں گے, جس سے ضروری ہے کہ ہمارے پاس جو لوگ بے گناہ لوگ شکار ہو رہے ہیں ٹیررزم کا, ان کی تحفظ کے پوائنٹ.
کب تک یہ بند رہے گا؟
ہم جو چیز چاہتے ہیں وہ یہ ہے کہ افغانستان بھی اپنی سائڈ سے اسی طریقے سے اقدامات لے, تاکہ کیونکہ دونوں کا ایک کامن کنسرن ہے.
تو
افغانستان کو بھی کہتے ہیں کہ آپ نے اپنے سائڈ سے جو ہے یہ اقدامات لے جو انہوں نے نہیں کیا.
تو یہ دورخم کا بارڈر کب تک بند رکھنے کا ارادہ ہے, یہ پلانز؟
دیکھیے یہ تو کوئی پلان ہوا کہ نہیں, وہ کوئی جو بھی ہے جو حفاظتی اقدامات کے تحت اگر کوئی چیز ہو رہی ہے, آپریشنل ریکوائرمنٹ ہے, تو اس وقت تک جو ہے یہ ہوگا, یہ پرماننٹ چیزیں نہیں ہوتی بارڈر بند کرنا.
چاہیے,
پہلے بھی ہوا ہے ایسے انسیڈنٹ ہوئے ہیں, تو جس کی وجہ سے ٹیمپرلی اس کو کلوز کرنا پڑا ہے, تاکہ ہم وہ اقدامات لے سکیں جن اقدامات کے ذریعے آئندہ آنے والے وقتوں میں اس کو کم اس کو مینیمائز کیا جا سکے, یا اس کے حوالے سے جو بھی حفاظتی تدابیر ہیں وہ دیا جائے.
بہت شکریہ جناب
نفیس.
جی بہت شکریہ نفیس زکریا صاحب, ترجمان دفتر خارجہ, آپ نے ہمارے لیے وقت نکالا, بہت شکریہ.
جی سامعین, آپ نے نفیس زکریا صاحب سے ہماری گفتگو سنی ہے, اور اب ہم بات کرتے ہیں, اس پہ انالیسز لیتے ہیں. ہما بکائی صاحب ہمارے ساتھ ہیں, پروفیسر ہیں انٹرنیشنل ریلیشنز کی اور پولیٹیکل سائنس اور پولیٹیکل ڈیولپمنٹس جو خاص طور پہ اس ریجن کے اندر ہو رہی ہیں اس کو بہت قریب سے مانیٹر کر رہی ہیں. اسد اللہ داؤد زئی صاحب ہمارے ساتھ ہیں, سینئر صحافی کابل بیسڈ. دونوں مہمانوں کا بہت شکریہ. ہما بکائی صاحب, آپ ہمیں یہ بتائیے گا, ہم بات کریں یہ جو دہشت گردی کی حالیہ لہر ہے اس کے بعد پاکستان افغانستان کشیدگی کے اوپر, کل رپورٹس یہ بھی آئیں کہ پاکستان نے چیز کیا ہے اپنے اہداف کو اور افغانستان کے اندر کاروائی ہوئی ہے یا شیلنگ ہوئی ہے, اس پہ پروٹیسٹ بھی ہوا ہے, اس کے کانسیکوینسز سیریس کانسیکوینسز بھی دیکھے جا رہے ہیں انڈیپینڈنٹ حلقوں کے نزدیک. آپ کیا اس میں ایگزامن کرتی ہیں, یا آپ کے خیال میں اس میں کیا وارننگ والی چیزیں ہیں جس کے پھر کانسیکوینسز پاکستان کے لیے ہو سکتے ہیں اگر پاکستان نے افغانستان میں جا کے آپریٹ کیا تو؟
ایک تو میں آپ سے گزارش کروں کہ جو سیون کا انسیڈنٹ ہوا اور اس کے بعد پاکستان کے حوالے سے تو ہمارے پاس ٹینجیبل ایویڈنس تھی جس کے ریئیکشن میں افغانستان نے, اور اگر اس وقت افغانستان ایسا نہیں کرتا تو ایک تقریباً پبلک اپروول تھی پاکستان کی یہ کیا جائے, جبکہ آپ کے پاس بہت واضح, اور اس سے پہلے بھی جو 3 انسیڈنٹ ہوئے اس میں افغانستان کے ہائی کمیشن کو بھی بلا کر تنبیہ کی گئی, نکلسن سے بھی جنرل نکلسن سے بھی بات ہوئی, بیک ڈور ڈپلومیسی میں بھی افغانستان سے اس حوالے سے بات کی گئی. اور دیکھیں یہ قصہ آج کا نہیں ہے, قصہ یہ ہے کہ پاکستان جو ہے تقریباً 6-8 مہینے سے بارڈر مینجمنٹ کے جو بڑے اسٹریجنٹ میجرز ہیں ان کو انٹروڈیوس کرنا چاہ رہا ہے, اور ایک بارڈر ہی بہت مشکل ہے. اس کے بعد پھر افغانستان مستقل ہر بارڈر مینجمنٹ انیشیٹو کو نہ صرف یہ کہ ریزسٹ کرتا ہے بلکہ میں پورے وسوخ سے یہ بات کہہ رہی ہوں سبوتاج بھی کرتا ہے, وہ اسے امپلیسمنٹ اس کی نہیں ہونے دیتا. اب دیکھیے پھر پاکستان کے پاس جو باکس آف مینوورنگ ہے وہ بہت کم رہ جاتا ہے. پاکستان کی اس وقت جو انٹرنل وار ہے وہ جڑی ہوئی ہے اس کی معاشی بقا سے, اور جو کچھ پاکستان اپنے لیے گیم چینجر دیکھ رہا ہے, جو کچھ پاکستان اپنے لیے بہتر ہوتا ہوا دیکھ رہا ہے, اس کے لیے اس کو پیس پاکستان میں بہت ضروری ہے. اور اس قسم کے جو ایکٹس ہیں وہ ہمیں پولیٹیکل انسٹیبلٹی دیتے ہیں, وہ ہمارے فورن ڈائریکٹ انویسٹمنٹ امپیکٹ کرتے ہیں, وہ ہماری چائنا سے ہماری ریلیشن شپ امپیکٹ کرتے ہیں. دیر واز نو وے پاکستان وڈ ہیو ٹیکن دس سٹنگ ڈاؤن. یہ کہنا کہ پاکستان ایسا کرتا رہا ہے لہٰذا تک پاکستان کو یہ برداشت بھی کر لے, میرا خیال ہے یہ ریٹرک ایسا ہے جس سے بحث برائے بحث تو کی جا سکتی ہے, لیکن جہاں جس طرح کی ریڈ لائن کراس ہوئی تھی اس کے بعد پاکستان کے حلقوں میں اچھے طور پہ دیکھا جائے.
جی ہم صاحب ہمارے ساتھ رہے گا, کیونکہ ہم نے آپ سے کمنٹس اگلے ایشو پہ بھی لینے ہیں, جس میں ہندو میرج بل بڑا ایک لینڈ مارک بل ہے جس کی اپروول ہوئی ہے. بس ایک کوئک کمنٹس ہم ذرا کابل سے پہلے لے لیتے ہیں. اسد اللہ داؤد صاحب, آپ ہمیں یہ بتائیے گا, یہ جو چیز ہوا ہے افغانستان کے اندر کس طرح کی رپورٹنگ ہو رہی ہے, اور افغانستان کی جو حکومت ہے یا فارن منسٹری ہے اس نے کس طریقے سے اس کو لیا ہے یا ہینڈل کیا ہے؟ جی اسد اللہ صاحب.
جی افغانستان میں تو عام لوگوں میں یہ تاثر ہے کہ یہ جو اب ریسنٹ بم بلاسٹ اور اٹیکس ہوئے پاکستان کے اندر, تو اس میں اگر ہم اس کو کانسپیریسی تھیریز کی جو ٹرینڈ ہے وہ جو چل رہا ہے افغانستان میں اور پاکستان کے درمیان, اس پر یہ لوگ بلیو کرتے اور جو ہے وہ جو ہے وہ کہہ رہے کہ یہ خود پاکستان نے خود یہ پلان کی تھی اٹیک تاکہ جسٹیفائی کرے اپنے جو ان کی افغانستان میں ان کی جو مداخلت ہے ان کو جسٹیفائی کرنے کے لیے. اور ابھی جو ریسنٹلی میونخ کانفرنس ہونے والا تھا تو اس میں بھی پاکستان کے حوالے سے ہمارے جو صدر تھے تو اس کو
جی لگتا ہے کہ ان کی لائن ڈراپ ہوگی, ہمیں اس سیگمنٹ کو یہاں پہ ختم کرنا پڑے گا. ایک بریک لیں گے چند سیکنڈ کی, واپس آئیں گے تو بات کریں گے اگلے سیگمنٹ میں جس میں ہندو خواتین کی شادی سے متعلق ایک اہم بل کی منظوری دی گئی ہے. ایک بریک کے بعد
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن. یہ پروگرام وائس آف امریکہ سے آپ سن رہے ہیں, پروڈیوسر ہیں گلرخ, اور بات ہم کریں ہندو میرج بل 2017 کی. سینٹ نے اس کو منظور کیا ہے اور صدر کے دستخطوں کے بعد یہ باقاعدہ قانون کا حصہ بن جائے گا, اور اس قانون کے تحت جو ہے جو اسمبلی سے پہلے ہی منظور ہو چکا ہے, اس کے تحت ہندو برادری سے تعلق رکھنے والے افراد کی شادی کے اندراج اور شادی سے جو جڑے ہوئے دیگر خانگی معاملات ہیں ان کو حل کیا جا سکے گا. پاکستان میں ہندو برادری سے تعلق رکھنے والے افراد خاص طور پر خواتین کی شادی کی رجسٹریشن کا کوئی باقاعدہ قانونی طریقہ کار موجود نہیں تھا, اور وہ ایک عرصے سے ان معاملات کو باضابطہ طور پر کسی قانون کے تحت لانے کے لیے اس کا مطالبہ کرتے رہے ہیں, اور ان کا موقف یہ تھا کہ اس ضابطہ کار کی غیر موجودگی کی وجہ سے کئی طرح کے غیر قانونی اور سماجی مشکلات کا انہیں سامنا رہتا ہے اور رہا ہے. سو یہ قانون کس طرح سے ان کو ایڈریس کرتا ہے, خاص طور پہ اس میں جو زبردستی تبدیلی مذہب کا ایک ایشو ہے ان ہندو کمیونٹی کو پاکستان کے اندر, کہ ان کی خواتین کو مذہب تبدیل کرنے کے لیے مجبور کیا جاتا ہے اور اس کے بعد جو ہے یا پھر زبردستی شادیاں کر لی جاتی ہیں, سو کیا یہ قانون اس کا بھی ازالہ کرتا ہے؟ ہمارے ساتھ ہیں انیس ہارون صاحبہ, فارمر چیئرپرسن نیشنل کمیشن آن اسٹیٹس آف وومن, اور ہما بکائی صاحبہ نے ہمیں جوائن کیا ہے, وہ ہمارے ساتھ پہلے سے موجود ہیں. انیس ہارون صاحبہ, آپ ہمیں بتائیے گا کیسا ہے یہ قانون اور اس سے کتنے جو تحفظات ہیں وہ ایڈریس ہوتے ہیں ہندو کمیونٹی کے پاکستان کے اندر؟ جی انیس ہارون صاحبہ, جی ہما بکائی صاحب آپ اس کو رسپونڈ کر دیجیے گا, غالباً ان تک میری آواز نہیں پہنچ پا رہی. ہیلو, جی ہما بکائی صاحب آپ مجھے سن سکتے ہیں؟ جی انیس ہارون صاحب آپ مجھے سن سکتی ہیں؟ چلو مین وائل ہم ایک ساؤنڈ بائٹ آپ کو سنواتے ہیں. رمیش جیپال یہ ہندو ایکٹیوسٹ ہیں اسلام آباد بیورو سے, انہوں نے بات کی, آئیے سنتے ہیں وہ کیا کہتے ہیں.
دیکھیں پہلے یہ ہوتا تھا کہ رجسٹر شادی تو پہلے ہو رہی تھی لیکن ان کا جو ایویڈینس نہیں تھا سال کے طور پہ, اگر سی این آئی سی عورت نے بنانا ہے تو اس کے پاس ایویڈینس نہیں تھا, اگر کسی عورت نے ٹریول کرنا ہے آؤٹ آف کنٹری تو اس کو ویزا لینے کے لیے اس کا پروسیس ہوتا ہے تو وہ اس کو نہیں مل پا رہا تھا. پھر تیسرا یہ ہے کہ اگر گورنمنٹ امپلائی ہے تو اس کو اگر جاب اس نے وہ لینی ہے اور جاب کے مطلب وہ بندے کو جاب مل جاتی ہے اور اس کا وہ خدا نہ خاصا اس کی ڈیتھ ہو جاتی ہے تو اس کی پینشن جو ہے اس کی وائف کو نہیں مل پاتی ہے کیونکہ اس کے پاس اس کا ایویڈینس یا اس کا ثبوت نہیں ہوتا.
جی اس میں کم از کم ان کی جو ٹریول کی جو ریکوائرمنٹس ہیں یا باقی جائیداد کے جو معاملات ہیں وہ ایڈریس ہوتے ہیں, لیکن ہمیں جو بتایا گیا ہے اس کے مطابق یہ کہ جو خاص طور پہ جبری شادیوں کا معاملہ تھا وہ یہ لیجسلیشن ایڈریس نہیں کرتی ہے. انیس ہارون صاحبہ سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے, فارمر چیئرپرسن نیشنل کمیشن آن اسٹیٹس آف وومن. انیس ہارون صاحبہ کیا آپ کے کمنٹس ہیں اس لیجسلیشن کے اوپر, کس حد تک وہ ان کو سوشل سیکیورٹی فراہم کرتی ہیں ہندو کمیونٹی کو خاص طور پہ اور خواتین کو؟
دیکھیے پہلے جو ایک اس میں کلاس تھی کہ کوئی شادی جو ہے وہ فورس کنورژن وہ 18 سال سے پہلے نہیں ہوگا, تو وہ کلاس جو ہے جو بعد میں اس میں سے نکال دی گئی ہے, اس میں جو سندھ اسمبلی کی بات کر رہی ہوں میں, یہ جس پہ ایک وہ ڈال دیا گیا, پردہ ڈال دیا گیا, تو میرا خیال ہے کہ بہت اسپیسیفکلی اس میں یہ کلاز ہونا چاہیے کہ جو شادیاں اگر فورس کنورژن کے نتیجے میں ہوئی ہیں یا نہیں ہوئی ہیں یہ معلوم کرنے کے لیے بہت ضروری ہے کہ اس لڑکی سال کے بعد جو یہ شادی ہو تو اس کو ایک پوری پروٹیکشن ملنا چاہیے کہ وہ کورٹ میں بھی فری ہو اور اس کی اس کو واقعی پروٹیکشن ہو ہماری جو اسٹیٹ ہے اس کا کہ وہ اپنا کھل کے اظہار کر سکے کہ وہ خوشی سے گئی ہے اپنی مرضی سے گئی ہے یا زبردستی یہ شادی
نہیں یہ تو دیکھیں یہ بڑا عالمی ہے لیکن اس کو کہتے ہیں کہ یہ بل ایڈریس نہیں کرتا فورس کنورژنز کو یا فورس میرجز کو کنورٹ وہ نہیں کرتا ہے اس میں صرف ڈاکومنٹیشن ہے سو سمجھ یہ نہیں آ پا رہی واقعی کہ کیا 70 برس میں صرف ڈاکومنٹیشن کا سسٹم بنانے میں 70 برس لگے ہیں ایک مائنورٹی کے لیے ایک کمیونٹی کے لیے
جی یہ انفارچونیٹلی دیکھیں یہ بل تو پہلے بھی آیا ہے ایک بل 1955 میں بھی آیا ہے ایک بل اس کے بعد بھی آیا ہے لیکن یہ بل جو ہے وہ جو پرانے وہ چل رہا تھا بل اسی کا ایک ایکسٹینشن تھا اور کچھ نہیں تھا لیکن اس میں اس طرح سے یہ ہوا کہ کم از کم یہ میرجز جو ہیں وہ لیگلائز ہو گئی ان کے پاس اپنی میرجز کا ایک وہ رہے گا ڈاکیومنٹ رہے گا جو ویڈوز ہیں وہ شادی کر سکتی ہیں 6 مہینے کے بعد ڈاکومنٹیشن ہوگا رجسٹریشن ہوگا بہت سی عورتوں نے اس کی سفر کیا تھا کہ رجسٹریشن نہیں تھا لیکن یہ بات اپنی جگہ باقی ہے کہ یہ فورس کنورژن کو ایڈریس نہیں کرتا ہے جس طرح کے ایکٹیویسٹ جو ہم لوگ چاہتے تھے کہ اس میں فورس کنورژن کا بھی کوئی نہ کوئی ایسا میکینزم ہونا چاہیے کہ وہ نہ ہو لیکن اس میں یہ بات نہیں ہے باقی اور چیزیں جو ہیں وہ پازیٹیو ہیں 18 سال عمر پازیٹیو ہے رجسٹریشن پازیٹیو ہے ویڈوز کی بھی میرج پازیٹیو ہے
ہما بھکائی صاحبہ آپ کے ریمارکس اس لیجسلیشن پہ کہا جا رہا ہے بہت لینڈ مارک لیجسلیشن ہے یہ
لینڈ مارک اچیومنٹ ہے کیونکہ پہلے تو ہم اس چیز کو برائے ایشو بھی رجسٹر نہیں کرا پاتے تھے مائنورٹیز کا پہلا مسئلہ یہ تھا کہ یہ کنورژنز فورسفل کنورژنز بھی ہوتی تھیں یہ میرجز بھی ہوتی تھیں اور اتنا سوسائٹل پریشر ہوتا تھا کہ جو افیکٹڈ پارٹی تھی وہ نہ تو مطلب کوئی داد رسے ہی نہیں تھی نا افیکٹڈ پارٹی کا کوئی لیگل فریم ورک نہیں تھا کوئی لیگل پروٹیکشن نہیں تھی کوئی کانسٹیٹیوشنل فریم ورک نہیں تھا جس کے تحت اس کے حوالے سے شکایت بھی کی جا سکے تو یہ لینڈ مارک اس لیے کہ اٹ از بینگ ریکگنائزڈ ان دا سوسائٹی اینڈ ایٹ لیجسلیٹو لیول ناؤ اینڈ ایٹ کانسٹیٹیوشنل لیول اینڈ ایٹ امپلیمنٹیشن لیول کی جی یہ مسئلہ ہے اور ابھی بھی میں سمجھتی ہوں کہ کلاز اچھا ہے لا اچھا ہے بہت زیادہ کنسلٹیٹیو پروسیس کے بعد بنا ہے بہت جو لوگ اس میں ایکٹیوسٹ کام کر رہے تھے انہوں نے بہت محنت کی ہے لیکن اس وقت جب میں آپ سے بات کر رہی ہوں تو میرا خیال ہے کہ اس وقت بھی فورس کنورژن ہے اور فورس میرجز ہیں اور جو سوسائٹل سپورٹ ہونی چاہیے اس کے لیے وہ موجود نہیں ہے تو لینڈ مارک اس لیے ضرور ہے کہ میرے خیال ہے ہسٹوریکلی پاکستان نے ریکگنائز کیا ہے کہ مائنورٹیز کے ساتھ یہ ہو رہا تھا اور ان کو لیگل پروٹیکشن دیے لیکن ابھی امپلیمنٹیشن کے دیکھنا پڑے گا
بہت شکریہ بکائی صاحب آپ نے ہمیں جوائن کیا انیس ہارون صاحب آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا ایک بریک لیتے ہیں سامعین بریک کے بعد واپس آئیں گے اور بات کریں گے پی ایس ایل پہ سیزن 2 پاکستان سپر لیگ کا
ہر دم رواں ہے زندگی وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں سے اور ان پاکستانیوں سے جو امریکہ اور پاکستان کے تعاون سے چلنے والے مختلف پروگراموں کے تحت یہاں امریکہ کا دورہ کرتے ہیں یہ پروگرام براہ راست نشر ہوتا ہے پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور انٹرنیٹ پر وائس آف امریکہ کی اردو ویب سائٹ urduvoa.com پر سننا نہ بھولیے پاکستان میں ہر جمعے کو رات 10 سے 11 بجے پیشکش یاسمین جمیل
وائس آف امریکہ کے پروگرام جہاں رنگ میں آپ کے خیر مقدم میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ گل رخ اور پروگرام کے سلسلے میں بات کریں گے پی ایس ایل سیزن 2 کے اوپر میچ ہو رہے ہیں, دلچسپ کانٹے دار مقابلے ہو رہے ہیں, اور دیکھنا یہ ہے کہ اب اگلے مرحلے میں جانے کے لیے کون سی ٹیمیں بہتر پوزیشن میں آتی ہوئی نظر آتی ہیں, اور جن ٹیموں سے زیادہ توقعات تھیں, بڑے بڑے نام تھے, وہ کیوں پرفارم نہیں کر پا رہی ہیں. اور ایک دوسرا اینگل وہ بھی ہم یہ جانیں گے کہ اس پی ایس ایل کے اندر نیا ٹیلنٹ کون سا ایسا ایمرج ہو رہا ہے جو پاکستان کی نیشنل ٹیم کو سرو کر سکتا ہے. تیسری ڈیولپمنٹ کرکٹ سے متعلق وہ بھی آپ نے خبروں میں سنی ہوگی کہ دو پلیئرز خالد لطیف اور شرجیل خان, ان کو باقاعدہ چارج شیٹ کر دیا گیا ہے, ان کے اوپر الزامات جو ہیں پی سی بی نے باضابطہ طور پہ عائد کر دیے ہیں, اب اس کا جواب انہوں نے دینا ہے 14 دن کے اندر اندر. سو یہ جو پی ایس ایل کے اندر اسپاٹ فکسنگ یا میچ فکسنگ کے الیگیشنز ہیں, یہ کس حد تک نقصان دہ ہو سکتے ہیں؟ اور یہ جو شرجیل خان خاص طور پہ جن کو ایک ایسٹ سمجھا جا رہا تھا کہ وہ فیوچر میں پاکستان کی ٹیم کو سرو کر رہے ہیں یا اچھے پلیئر کے طور پہ سامنے آئے ہیں, اس طرح پلیئر شامل ہوتے ہی جب ان کا نقصان ہونے لگے اس ٹیلنٹ پول کے اندر, تو کیا توقعات رکھی جائیں کہ کس طرح کی اورینٹیشن کی بھی ضرورت ہے, اس کی اہمیت بھی اجاگر ہوتی ہے. یحییٰ حسینی ہمارے ساتھ موجود ہیں, معروف سپورٹس اینکر ہیں, جیو ٹیلی ویژن کے ساتھ ان کی وابستگی ہے. مرزا اقبال بیگ وہ صاحب بھی ایک اور نامور کمنٹریٹر اور سپورٹس اینکر, ایکسپریس ٹیلی ویژن کے ساتھ ان کی وابستگی ہے, ہوپ فلی وہ بھی ہمیں جوائن کریں گے. یحییٰ بہت شکریہ آپ کا. پی ایس ایل سیزن 2 ابھی تک آپ نے کیا اہم چیزیں نوٹس کی ہیں کرکٹ کے اعتبار سے بھی اور کرکٹ ڈسپلن کے اعتبار سے بھی؟
اسد, پاکستان میں کرکٹ کے لیے پاکستان میں سپر لیگ کا تصور, پاکستان سپر لیگ کا اقدام, پاکستان سپر لیگ کا انعقاد ایک انتہائی اہم اقدام ضرور ہے. بٹ جو آپ نے آج ٹاپک کا خلاصہ کیا ہے, جن نکات پر آپ نے بات کی ہے, ٹیلنٹ کے حوالے سے اگر میں بات کروں کہ پیسے ضرور مل رہے ہیں پاکستان میں کرکٹرس کو, لیکن اگر میں یہ کہوں کہ پاکستان کرکٹ کو یہاں سے کوئی پروڈکٹ مل رہی ہے تو شاید یہ کہنا بھی قبل وقت ہوگا, کیونکہ اس ٹورنامنٹ میں اگر آپ تہلکا سے پرفارمنس دیکھا ہے, اچھی پرفارمنس دیکھا ہے, بالخصوص آج کی پرفارمنس کی بات کروں گا, جیون پیٹرسن نے کوئٹہ گلیڈیٹر کے لیے سنگل ہینڈڈلی پرفارم کیا اور 200 رن انہوں نے کھڑے کر کے اپنی ٹیم کو جتانے میں اہم کردار ادا کیا. لیکن اس ٹورنامنٹ کی اگر میں بات کرتا ہوں تو لاہور قلندر کے لیے فخر زمان ایک ایسی فائن کہے جا سکتے ہیں جو پاکستان میں کرکٹ کے دروازے پر دستک دے رہے ہیں. بٹ فخر زمان بھی پاکستان کرکٹ کے لیے کوئی نیا نام نہیں ہے, مسلسل ان کا کارکردگی کا مظاہرہ کر رہے ہیں ڈومیسٹک کرکٹ میں.
فخر زمان آپ کے خیال میں ایک بہتر ٹیلنٹ ابھر کے سامنے آیا ہے؟ مرزا اقبال بیگ صاحب آپ ہمارے ساتھ ہیں.
جی
بہت شکریہ. پہلے ذرا اسی اینگل پہ بات کر لیتے ہیں پھر ہم واپس آتے ہیں کہ اس وقت تک پی ایس ایل میں جتنے میچز ہوئے ہیں, آپ کے خیال میں ریفائن ٹیلنٹ کیا سامنے آیا ہے جس کو پاکستان اپنی کہنا چاہیے کہ اپنی بینچ اسٹرینتھ میں یا اپنی ٹیم اسٹرینتھ میں استعمال کر سکے؟
دیکھیں اسد, اگر حقیقت کی نگاہ سے دیکھا جائے تو ایک نیا فاسٹ بالر محمد عرفان جونیئر جو لاہور قلندر کی نمائندگی کر رہا ہے, جو شیخوپورہ کے نزدیک واقع ننکانہ صاحب سے اس کا تعلق ہے, ٹرائلز دے کر وہ آیا, موٹر میکینک کا کام کرتا تھا اور ایک دم سے کرکٹ کی دنیا میں آیا. اس نے بڑی اچھی بولنگ کا مظاہرہ کیا ہے اس پی ایس ایل میں, اگرچہ آج اسے
آخری اوور میں بہت
تجربے کے سامنے تھوڑی سی, لیکن اس نے بہت اچھی بولنگ کی. تو میں سمجھتا ہوں کہ محمد عرفان جونیئر جو ہے طویل قامت فاسٹ بولر ہے, ود دا پیسج آف ٹائم وہ بہت کچھ سیکھنے میں کامیاب ہوگا. اسے ہم اب تک جو میچز ہوئے یا ابھی 11 میچز ہو چکے تو اس کو ہم کہہ سکتے ہیں کہ وہ فائنڈ آف دا ٹورنامنٹ ہے. رہا فخر زمان کا سوال, تو وہ پاکستانی کو بھی ریپرزینٹ کر چکے ہیں اور ان کا نام سننے میں آ رہا ہے, کیونکہ پاکستانی اوپنر شرجیل خان اس وقت عطاب کا شکار ہیں, تو سننے میں آ رہا ہے کہ ویسٹ انڈیز کے دورے کے لیے پاکستانی کرکٹ ٹیم میں فخر زمان کو منتخب کیا جائے گا.
چلو یہ تو فخر کے لیے بڑی فخر کی بات ہے, اور شرجیل کا آپ نے نام لیا تو ذرا شرجیل پہ آتے ہیں. آج باضابطہ طور پہ ان کو چارج شیٹ کیا گیا ہے, انہیں بھی اور خالد لطیف کو بھی. کیا فیوچر آپ دیکھتے ہیں, کس طرح کی پروسیڈنگ آگے بڑھیں گی اور کس حد تک یہ لوگ گلٹی ہیں, اور پھر خاص طور پہ ان کے خلاف وٹنسز کیا ہیں پاکستان کرکٹ بورڈ کے پاس جن کو وہ استعمال کر سکتے ہیں, یعنی جن پلیئرز کو, باقی ٹیم کے پلیئرز کو اگر ان کے تھرو بھی اپروچ کیا گیا ہے, سو کیا وہ وٹنس بننے کے لیے تیار ہیں؟
اسد, 10 فروری کو یہ 9 فروری کو اینٹی کرپشن یونٹ نے پکڑا اور یہ خبر 10 فروری کو منظر عام پر آئی. آج 18 فروری ہو گئی ہے, پاکستان کرکٹ بورڈ نے ایکشن تو لیا لیکن لگتا یہ ہے کہ پاکستان کرکٹ بورڈ بڑے محتاط انداز سے آگے کی طرف بڑھ رہا ہے. ان دونوں کھلاڑیوں کو بلایا گیا لاہور, وہاں پی سی بی کے چیف آپریٹنگ آفیسر اور PCB के एंटी करप्शन यूनिट के सरबराह ने मिलकर इनसे बातचीत की। मेरे ज़राए मुझे ये बताते हैं कि खालिद लतीफ़ को ये कहा गया कि आप तस्लीम कर लें तो हम आपकी सज़ा आधी कर देंगे, जिसके जवाब में खालिद लतीफ़ ने ये कहा कि मेरी गलती है कि मैंने आपको रिपोर्ट नहीं किया, लेकिन मैंने कोई डील नहीं की, कोई पैसों की जो है वो ट्रांजेक्शन नहीं हुई, तो इसलिए वो अपने मौके पर डटे रहे। जो हमारे ज़राए कहते हैं कि पाकिस्तान क्रिकेट बोर्ड ने बड़ी कोशिश की कि ये दोनों खिलाड़ी तस्लीम कर लें, इन्होंने तस्लीम नहीं किया, जिसकी वजह से इन्हें वक्त दिया गया और आज इन्हें चार्जशीट जारी की गई है कि जिसमें मुख्तलिफ एंटी करप्शन के कोर्स लगाए गए और अब भी इन्हें 2 हफ्ते का वक्त दिया गया है। तो असद, मुझे लगता है कि पाकिस्तान क्रिकेट बोर्ड मोहतात है इस मामले में, आहिस्ता आहिस्ता चल रहा है कि कहीं ये जो है फायर बैक ना कर जाए। तो बहुत सारी चीजें अभी हैं कि जो अनफोल्ड होना बाकी हैं, और अभी मोहम्मद इरफान जो पाकिस्तान के तवील कामत फास्ट बॉलर हैं उनके खिलाफ तहकीकात अभी जारी है, वो खत्म नहीं हुई जो PCB के जराए बता रहे
हैं। याहिया हुसैनी साहब, आपके क्या जराए बता रही हैं, किस तरीके से ये मामला आगे बढ़ रहे हैं, क्या फ्यूचर नजर आ रहा है दोनों प्लेयर्स का? और एक सवाल वैसे बाकी लोग भी उठा रहे हैं कि बाकी प्लेयर्स जिनके ऊपर शुबा था कि वो किसी डील का हिस्सा हो सकते हैं या उसके लिए उन्होंने कॉन्ट्रैक्ट किया है, उनको तो सिर्फ नोटिस दे के या इब्तदाई पूछताछ के बाद छोड़ दिया गया, लेकिन इन दोनों को बाकायदा डिपोर्ट कर दिया गया। सो क्या ये मुख्तलिफ ट्रीटमेंट हुई है इनके साथ? और दूसरा ये कि क्या इनके पास इनके खिलाफ वाकईतन ऐसे शवायद हैं जिनकी बुनियाद पर PCB ये समझता हो कि इनका टूर्नामेंट से निकाला जाना ही बेहतर था? जी याहिया,
कराची भेजा गया और आज 18 फरवरी हो चुका है, 1 हफ्ता गुजर चुका है, मामला रेंग रहे हैं और कोई बहुत तेज रफ्तार से शख्स नहीं होती तमाम के उत्साह में। देखिए, एंटी करप्शन कोर्ट तो सीधा और वाजह बनाकर इस बात का कहता है, अगर किसी खिलाड़ी से कोई बोती रब्ता करता है, किसी कसर की कोई ऑफर की जाती है, तो उस खिलाड़ी को सिर्फ और अपने मैनेजर को, अपने मुतालिका बोर्ड को इस बात से आगाह करना होगा कि मुझे इस तरह की ऑफर हो गया है। दूसरी सूरत में अगर ये भांडा टूटता है तो उस खिलाड़ी को फिर मौतली का सामना करना पड़ सकता है, सजा का सामना करना पड़ सकता है, ये तो है सूरत हाल। अगर इस बुनियाद पर खालिद लतीफ़ और शर्जील खान की वापसी हुई है और जिस तरह की बीबी का खबर रिपोर्ट कर रहा है, इरफान भी इस तमाम सूरत हाल का शिकार है, तो उनको ना भेजा जाना एक सबसे बड़ा सवाल है। और जिस तरह वक्त गुजर रहा है और जिस तरह भी मिर्जा इकबाल बेग साहब ने फरमाया, मुझे ऐसा लगता है कि पाकिस्तान क्रिकेट बोर्ड के लिए ये एक ऐसी हदीस बन जाएगी अगर इसका जवाब नहीं किया गया, फौरी एक्शन नहीं किया गया, फौरी इसको फोल्ड नहीं किया गया, कि ना पाकिस्तान क्रिकेट बोर्ड निकल सकेगा और निकल सकेगा, क्योंकि पाकिस्तान क्रिकेट बोर्ड के लिए ये एक बहुत बड़ा टेस्ट केस बन गया है। क्योंकि पाकिस्तान क्रिकेट बोर्ड का एंटी करप्शन यूनिट ये दावा तो कर रहा है कि हमने इन खिलाड़ियों को पेश किया है, हमने इन खिलाड़ियों को पकड़ा है, सबूत की बुनियाद पर अगर सबूत है तो फिर इन खिलाड़ियों को कैरम खिलाना चाहिए, सजा देनी चाहिए, अगर सबूत नहीं है तो फिर ये तो बड़ी मुश्किल सूरत हाल हो जाएगी पाकिस्तान क्रिकेट
से। अब 2 मिनट है और 1-1 मिनट अपने दोनों पैनलिस्ट को दूंगा। या आप इसे अभी जो PSL हुआ है टॉप 4 या सेकंड मरहले के लिए आपको कौन सी टीमें ऊपर आती हुई नजर आती हैं और कौन सी टीम जो है वो आपको लगता है कि जगह नहीं बना पाएगी? अभी अगरचे ये कहना बहुत कबलस वक्त है, लेकिन फिर भी जो परफॉर्मेंसेज है, जो टीम कॉम्बिनेशन है, जो स्पिरिट्स हैं, उससे कुछ अंदाजा लगाया जा सकता है। आज क्वेटा ग्लेडिएटर की बड़ी शानदार कामयाबी थी,
बहुत ही एक्सलेंट क्रिकेट देखने को मिली और 200 पे 200 रन बन जाना और एक ओवर पहले बन जाना असद हैरान कन था। बहुत ही धमाका से जहाँ तक आप समझते हैं कि आपको कौन सी ऐसी टीमें लगती हैं चार जो आगे बढ़ने की अहलियत होती है, तो आज के मैच के बाद ये हाजिर हो जाएगा कि कराची या फिर इस्लामाबाद कौन सी टीम इस टूर्नामेंट की 5वीं टीम बनेगी। फिलहाल इस दौड़ में अभी कराची शामिल है, लेकिन आज का जो रिजल्ट और इस्लामाबाद यूनाइटेड का मैच है इस बात का खुलासा कर देगा। मैं जिन 3 टीमों को देख रहा हूँ इस कॉन्टेस्ट में, लाहौर कलंदर, कोयटा ग्लेडिएटर एंड पिशावर, ये 3 टीमें मेरे ख्याल में इस टूर्नामेंट को जीतने की अहलियत है।
जी इकबाल बेग साहब,
अगर असद हकीकत की निगाह से देखा जाए तो इस वक्त टॉप पे जो है ना वो क्वेटा ग्लैडिएटर्स और पिशावर जलमी की टीम है। पिशावर जलमी की टीम गुज़िश्ता टूर्नामेंट में फेवरेट की हैसियत से सामने आई थी, लेकिन फिर उसके बाद वो बदकिस्मती से फाइनल के लिए क्वालिफाई नहीं कर सकी। लाहौर कलंदर की टीम जिस अंदाज से अपने 2 मैचेस के, जिसे कहना चाहिए कि उसने फतह के दामन को फतह से बल्कि
ले
गई वो शिकस्त जो है, तो उनको शिकस्त मिली, इसलिए लाहौर कलंदर भी आ सकती है इस दौड़ में।
बहुत शुक्रिया मिर्जा इकबाल बेग साहब, आपने हमें ज्वाइन किया, याहिया हुसैनी साहब आप हमारे साथ मौजूद रहे, आपका भी बेहद शुक्रिया। सामीन अपना प्रोग्राम आज का यहाँ पे ख़त्म करेंगे। प्रोड्यूसर थी हमारे साथ गुलरुख, असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔